नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा नेपालमा जल स्रोतको संरक्षण, दिगो विकास र उपयोगका विषयमा गहन छलफल गर्न प्रथम राष्ट्रिय पानी सम्मेलन सन् 2025 अहिले जारी छ। नेपाल सरकार जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्व तथा राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघ नेपालको आयोजनामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जल सम्बद्ध संघ संस्थाको सहकार्यमा यो सम्मेलन जारी रहेको हो। नेपाल जल स्रोतमा धनी देश भए पनि प्रभावकारी व्यवस्थापन हुन नसक्दा पानीबाट पर्याप्त लाभ लिन नसकिरहेको अवस्था रहिआएको छ। जलवायु परिवर्तन, बढ्दो जनसंख्या र अव्यवस्थित विकासका कारण जल स्रोतमा निरन्तर दबाव बढ्दै गइरहेको छ। जलवायु परिवर्तनले नेपालको हिम श्रृंखलामा गम्भीर असर पारिरहेको छ। नेपालमा उपलब्ध मध्ये अहिलेसम्म 10% पानीको मात्र उपयोग भएको सरकारी तथ्याङ्कले नै देखाएको छ। पानी मानवीय दिनचर्याका लागि पनि महत्वपूर्ण मानिँदै आएको छ। अहिले आधारभूत पानीमा 97% मानिसको पहुँच रहेको छ भने स्वच्छ खाने पानीमा 27-30% जनसंख्याको मात्र पहुँच रहिआएको छ। सरकारले अबको एक वर्षभित्र 57% नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य पनि राखेको छ। आजको अन्तर्संवादमा हामी नेपालमा पानीको अवस्था, पानीको उपयोगिता र व्यवस्थापनका सन्दर्भमा केन्द्रित भएर पानी सम्बन्धी अध्ययन गर्दै आउनुभएका व्यक्तित्व खानेपानी इन्जिनियर गणेश शाहसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर्संवादमा।
धन्यवाद।
यो विश्वव्यापी जलवायु परिवर्तन र पानीका स्रोतमाथि दबाव बढ्दै गएका बेला प्रथम राष्ट्रिय पानी सम्मेलन भएको छ, यो सम्मेलनको सान्दर्भिकतालाई कसरी हेर्न सकिन्छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
पहिले त के छ भने यो सम्मेलनको सान्दर्भिकता छ, किनभने यो जुन पानी सप्ताह भन्नुहोस् या वर्ल्ड वाटर विक, यो चाहिँ हाम्रो प्रचण्डजीको पहिलो क्याबिनेट गणतन्त्र आएपछि यो निर्णय भयो। यो नेपाल सरकारले अब पानीका विषयमा चाहिँ सप्ताहव्यापी चाहिँ यसको विभिन्न आयाम बारेमा छलफल गर्ने र कमसेकम अहिले 16-17 वर्षपछि चाहिँ यो अहिले नेपालमा चाहिँ हामी कहाँ चाहिँ अब दुई तिनवटा विषय चाहिँ भन्नुहुन्छ भने पहिले त यही यो सप्ताहको उपलक्ष्यमा, किन सप्ताहको आज चाहिँ अन्तिम दिन हो, किनभने सप्ताहव्यापी नेपालमा मनाउँदै आएको छ। हिजो चाहिँ खास विश्व पानी दिवस हो, आज चाहिँ वर्ल्ड चाहिँ मेट्रोलोजिकल डे हो, त्यसैले हामी 16-23 चाहिँ सप्ताहव्यापी मनाउँदैछौँ। र हिजो 21 यो मार्चलाई विश्व युएनले चाहिँ यो इयर अफ ग्लेसियर्स, यो ग्लेसियर्स वर्ष पनि घोषणा गरेको छ। यस वर्षको नारा पनि ग्लेसियर्स हिम श्रृङ्खलालाई संरक्षण गर, ग्लेसियरलाई बचाऊ भनेर भनेको छ। र यसैपालि नेपाल सरकारले चाहिँ सगरमाथा संवाद चाहिँ मे 16-17-18 गर्दैछ। त्यो सबै परिप्रेक्ष्यमा भन्नुहुन्छ भने यो पानी सम्मेलनको महत्त्व चाहिँ अति नै बढी छ। तर यो सम्मेलनमा भएको छलफल, यसमा आएको विषयवस्तुलाई चाहिँ आगामी दिनमा कार्यान्वयन, किनभने पानी क्षेत्रको जुन हामी एसटिजी भन्छौँ एजेन्डा नम्बर 6 जुन छ त्यसको पुरा गर्नको लागि चाहिँ यो पानी, सरसफाइ र स्वच्छता, जसलाई कि हामी वास भन्छौँ, वाटर सप्लाई, सेनिटेसन र हाइजिन, यो तिनटैलाई समग्रतामा हेर्नुपर्छ। र यो तिनटैको चाहिँ अन्तर सम्बन्धहरू बारेमा पनि हामीले अझै अलि बढी छलफल गर्नुपर्छ, किनभने तपाईँले अलि पृष्ठभूमिमा भनेको कि स्वच्छ पानीको पहुँचको बारेमा अब मन्त्रीज्यूले हिजो पनि एउटा सभामा एउटा प्रोग्राममा चाहिँ 27% छ, तर युएन वाटरले देखाएको रिपोर्टमा चाहिँ 16% छ। नेपालका केही अरू क्षेत्रकाहरूले चाहिँ 18.something भनिरहेछ। त्यसैले यो हाम्रो आधारभूत खाने पानीको पहुँच, त्यसपछि आधारभूत सरसफाइको पहुँच र हाम्रो चाहिँ स्वच्छ खाने पानीको पहुँचको बारेमा हाम्रो तथ्याङ्कहरू धेरै चाहिँ एकअर्कासँग बाजिएको पनि देखिन्छ। त्यसैले हामीले यसलाई अलिकता आगामी दिनमा अब अलिकता अब अहिलेको युगमा यो एआईदेखि अरू चाहिँ नयाँ प्रविधिको प्रयोग गरेर हामीले खाने पानी सरसफाई र स्वच्छता समग्रमा वासको अवस्था कस्तो छ, किनभने यो एउटा समृद्धि एउटा स्वस्थ समाज स्वच्छताको पनि एउटा इन्डिकेटर्स भएको हुनाले, किनभने यो प्रदूषणसँग पनि जोडिएको छ। यो चाहिँ खास गरेर जल प्रदूषण जुन कि हामी
खाने पानीको सवालमा म पुनः आउनेछु, अहिलेलाई जुन सम्मेलनको विषयतर्फ पनि केन्द्रित हुन चाहे। अब विश्वव्यापी तापमान वृद्धिले भनिन्छ हिमनदी पग्लने क्रम तीव्र भएको छ, अत्याधिक वर्षा र खडेरीका घटनाहरू पनि बढ्दै गएका छन्। गएको असोज 10 देखि 12 गतेसम्मको बाढ़ी पहिरोको क्षतिलाई त यहाँले देखि नै सक्नु भएको छ। जल स्रोतको उपलब्धतामा पनि परिवर्तन आएका घटनाहरू रहेका छन्। जलजन्य प्रकोपहरू बढ़िरहेको सन्दर्भलाई त मैले भनि नै सके। अब पानीको भविष्य के होला, कसरी मूल्यांकन गर्न सक्छौ? हुन त यही नै हुन्छ भनेर हामीले भन्न सक्दैनौ, ठोकुवा गर्न सक्दैनौ, तर अहिले जुन परिस्थिति निर्माण भएको छ त्यसका आधारमा सामान्य अनुमान चाहिँ गर्न सकिन्छ नि त, यो विषयलाई बताइदिनुहोस्।
एउटा कुरो के छ भने हाम्रो मुलुक चाहिँ हिमाल पहाड र तराईसँग हामी छौँ हो कि, र तिनै क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव या भनौँ न हाम्रो जुन यो तापक्रम वृद्धिको प्रभाव छ आआफ्नै किसिमले परिरहेको छ। अब तपाईँले हिमालमा जाने हो भने जलवायु परिवर्तन या तापक्रम वृद्धिले हाम्रो चाहिँ यो के भन्छ हिम ग्लेसियर्सहरू पग्लिरहेछन्, हिमतालहरू बनिरहेछन्, र अहिले झन्डी झन्डी 21 हिमतालहरू चाहिँ धेरै खतराको अवस्थामा रहेको छ। त्यसैले तपाईँले अघि पनि थामेको घटना या असौजको बाढी पहिरोको घटना भन्नुभयो हगि, त्यसैले यो के भयो भने अहिले हामी यो तापक्रम वृद्धि जलवायु परिवर्तनको सँगसँगै यसले के छ भने हामी चाहिँ यो हावामा जुन यो ब्ल्याक कार्बन भन्छौँ हामी जुन वायु प्रदूषण या हामी जसलाई कि यो खुला रूपमा चाहिँ यो पराल कृषिका अवशेषहरू जङ्गलमा लाग्ने आगोहरू हो कि, यो सबैले गर्दाखेरि हाम्रो ग्लेसियर्सहरूको दर पनि बढ्छ कि, यो पग्लिने दर पनि पग्लिन्छ। यसले चाहिँ हाम्रो त्यो खास गरेर बाढी त ल्याए नै यो ग्लेसियर्सको, यसले चाहिँ हाम्रो यो जनविद्युत र कृषि क्षेत्रमा चाहिँ ठुलो प्रभाव चाहिँ पार्छ, किनभने हाम्रो अहिले जुन नेपालको कृषि प्रणाली चाहिँ यही पानीमा आधारित भएको हुनाले। दोस्रो के छ भने कि यो पहाडी क्षेत्रमा चाहिँ हाम्रो चाहिँ यो इसिमोनको यो गत वर्षको अध्ययनले के देखायो भने झन्डी झन्डी 41% चाहिँ हाम्रो चाहिँ यो मूलहरू चाहिँ सुकेर गएको छ। हाम्रो पानीको चाहिँ मूलहरू सुक्दाखेरि चाहिँ त्यहाँबाट ठुलो चाहिँ हाम्रो चाहिँ आप्रवासनको समस्याहरू, त्यहाँ चाहिँ हाम्रो बाली नाली कृषि प्रणाली गाई बस्तु अरू यो सबै माथि जुन छ नि प्रभाव पर्ने भएको हुनाले यसले चाहिँ मध्य पहाडी क्षेत्र के भन्छ पहाडी क्षेत्रमा चाहिँ एउटा एक किसिमको प्रभाव पर्छ भने गत वर्षदेखि चाहिँ तपाईँको तराईकै केही क्षेत्रहरूमा पनि भूमिगत जल स्रोत चाहिँ हाम्रो तल गइरहेको छ ग्राउन्ड वाटर। त्यसैले समग्रमा हामीले हिमाल तार पहाड सबैतिरको कुरो हेर्दाखेरि चाहिँ पानीको संरक्षण, पानीको व्यवस्थापन, पानीको उपयोग नीतिहरू चाहिँ हाम्रो जलवायु परिवर्तन सम्बन्धको नीति, कृषि सम्बन्धी नीति यो सम्बन्ध चाहिँ जोडिएको छ कि, यसको अन्तर सम्बन्ध छ। तर हामी कहाँ जुन स्तरमा यो अन्तर मन्त्रालय चाहे त्यो सङ्घीय मन्त्रालय सरकारमा होस् या प्रदेश सरकारमा होस् त्यो चाहिँ अन्तर कोअर्डिनेसन भएको जस्तो चाहिँ समन्वय भएको चाहिँ देखा पर्दैन, किनभने मैले कमसेकम यो जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी कोष जुन छ त्यो कोषको पैसा आयो भने चाहिँ खास गरी यो वन मन्त्रालय मरि हुने यो खाने पानी या सिँचाइ या कृषिसँग यसको चाहिँ अन्तर सम्बन्ध कम छ। हुन त हामीले यो जिसिएफ भन्छौँ यो अन्तर्राष्ट्रिय जुन यो जलवायु परिवर्तन सम्बन्धी जुन विभिन्न कोषहरू छ त्यसमा हाम्रो पहुँच बढाउनु पर्ने पनि हाम्रो एउटा चाहिँ ठुलो राष्ट्रिय जिम्मेवारी थियो। हुन त मैले अघि पृष्ठभूमि नै भने कि तपाईँले अघि हामी गर्दैछौँ कि यो जुन पानी सम्मेलन भइरहेछ यो राम्रो हो, तर यो सम्मेलनको सँगसँगै यो पानीको विज्ञान, पानीलाई समुचित रूपमा हामीले व्यवस्थापन गर्नको लागि उपयुक्त प्रविधि र नयाँ नयाँ प्रवर्तनात्मक कार्यक्रमहरूको तिर चाहिँ हाम्रो ध्यान गएको छैन। किनभने हामी सामान्य रूपमा चाहिँ योजना बनाउनुमा बढी केन्द्रित हुन्छौँ र अनुसन्धानको काममा या प्रविधिको प्रयोगमा चाहिँ हाम्रो पटक्कै ध्यान दिँदैन, जबकि यसले हिमालमा के भइरहेछ त्यो बारेमा त्यहाँ चाहिँ अलिकता मोनिटरिङको अहिले आवश्यकता छ। हाम्रो पानीहरू कति बहाव भइरहेछ त्यसको मेजरमेन्टको आवश्यकता छ। चाहिँ ग्राउन्ड वाटर हो भने हाम्रो कति तल गइरहेछ त्यसलाई कसरी चाहिँ कुन त्यसको हाइड्रोलोजी त्यसको मिट्रोलोजी त्यसको प्रेसिपिटेसन यो अलिकता साइन्टिफिक कुरोहरूमा चाहिँ अलि चाहिँ हामी चाहिँ धेरै कमजोर छौँ र अहिले यो विज्ञानलाई आधार नबनाइकन वैज्ञानिक तथ्याङ्क नभइकन चाहिँ हामीले कुरो गर्यो भने न विश्व समुदायले पुरै पढाउँछ र हामी पनि हाम्रा योजनाहरू चाहिँ हामी चाहिँ योजना बनाउला तर पानी चाहिँ सुकेर जाला या हाम्रो योजना बनाउला बढी बाढी पनि आएर बगाएर जाला यसलाई चाहिँ हामीले प्राकृतिक प्रकोपलाई पनि हामी जुन डिजास्टर रिस्क रिडक्सन भन्छौँ कि विपद आउँदाखेरि त्यसलाई कसरी न्यूनीकरण गर्ने कसरी त्यसलाई चाहिँ पुनर्स्थापन गर्ने कामहरू पनि हाम्रो चाहिँ धेरै चाहिँ पछाडि परेको छ। त्यसैले यो विषयवस्तु बारेमा को सँगसँगै तपाईँले अस्ति मात्र त्यहाँ हाम्रो यो मुहानकोमा चाहिँ प्रधानमन्त्रीज्यूले यो चाहिँ यो वास सम्बन्धी चाहिँ एउटा चाहिँ लगानीको सम्बन्धी चाहिँ खाने पानी र सरसफाइ र सुरक्षा क्षेत्रमा वित्तीय रणनीतिको पनि एउटा चाहिँ विमोचन गर्नुभएछ। त्यसैले यसको लागि चाहिँ समग्रमा कति पैसा चाहिन्छ भने यसको लागि चाहिँ त्यो पैसाको जोहो गर्ने किनभने यसो कहिले काहीँ हेऱ्यो भने चाहिँ हाम्रो खानेपानी क्षेत्रमा चाहिँ लगानी चाहिँ घटेको पनि केही हाम्रो अहिलेको जुन अनुसन्धानहरूले देखाइरहेछ कि हाम्रो जुन किसिमको पानीमाथि त्यो चुनौती बढेको छ। त्यसैले यो माथि लगानी बढाउनु पर्ने ठाउँमा चाहिँ हामीले चाहिँ एकतर्फबाट संविधानले चाहिँ यसको चाहिँ अब स्वच्छ खाने पानी सबै सरसफाइ चाहिँ स्थानीय सरकारको जिम्मेवारी दिएको छ। त्यसैले यो भोलि पानीको अभाव हुँदाखेरि जुन अभाव गएको बेलामा पानीको बाँडफाँड कसले गर्ने र बढी पानी किनभने जलवायु परिवर्तनले गर्दाखेरि हामी के भन्छौँ
यस विषयमा म पुनः आउनेछु हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्संवादमा हामीले नेपालमा पानीको अवस्था पानीको उपयोगिता र व्यवस्थापनका सन्दर्भमा केन्द्रित भएर पानी सम्बन्धी अध्ययन गर्दै आउनुभएका व्यक्तित्व खानेपानी इन्जिनियर गणेश शाहसँग कुराकानी गरिरहेका छौं। हुन्छ, यहाँले कुराकानीको क्रममा भन्नुभएको थियो भूमिगत पानीको अवस्था पनि अलि कमजोर हुँदै गएको छ। अब कतिपय वैज्ञानिक अध्ययनहरूले के पनि देखाएका छन् भने अहिले हामीले जमिन मुनिको पानी निकालेर प्रयोग गरिरहेका छौं तर रिचार्ज भएको छैन। निकालेको पानी खोला नालाबाट बगेर समुद्रसम्म पुगेर मिसिएको छ। सड़कको यो पिच घर बस्ती भित्रको ढलानले र यो जमिन पानी सोच्ने जमिन नहुँदा रिचार्ज हुन पाएको छैन। यसले भोलिका दिनमा गम्भीर समस्या पनि निम्त्याउन सक्छ भनेर पनि चेतावनी दिइरहेको अवस्था छ। एक हिसाबले तथ्यगत रूपमा हेर्ने हो भने काठमाडौँकै कतिपय स्थानमा अहिले नजिकैबाट विगतमा पानी आउँथ्यो भने अहिले जति खन्दा पनि पानी ननिस्केका उदाहरणहरू पनि रहिआएका छन्। भनिसकेपछि यो भूमिगत पानी व्यवस्थापनमा हामी कतिको वैज्ञानिक तवरबाट अगाडि बढ़िरहेका छौं, नीति निर्माणको सवालमा हामी कहाँनेर छौं, यसलाई अति नै छोटकरीमा सम्बोधन गरिदिनुहोस् किनभने हामीसँग अन्य प्रश्नहरू पनि रहेका छन्।
प्रगतिहरू भएको छ किनभने अहिले चाहिँ हामीले बिस्तारै चाहिँ यो जस्तै खाने पानी बोर्डले अरूहरूले चाहिँ भूमिगत पानी तान्नेहरूले चाहिँ पानी पुनर्भरण गर्नुपर्ने छ। नागरिक स्तरबाट पनि अभियान चलेको छ। काठमाडौँमै चाहिँ केही चाहिँ पोखरीहरू निर्माणहरू चाहिँ काठमाडौँमा होस् ललितपुरमा होस् त्यसले गर्दाखेरि यस्तातिर चाहिँ ध्यान चाहिँ आकर्षण भएको छ। तर जुन स्तरमा यसको चाहिँ हामीले भूमिगत पानी चाहिँ हामीले ग्राउन्ड वाटर चाहिँ रिचार्ज गर्ने जुन किसिमको अहिलेको जुन एलार्मिङ सिचुएसन छ त्यो अनुसारको चाहिँ हामीले चाहिँ कदमहरू उठाउनु सकेका छैन। मलाई आशा र विश्वास छ कि अब यो सबै यो सम्मेलन सगरमाथा संवाद हाम्रो यो विभिन्न किसिमको नागरिक अभियानहरू यो भएपछि चाहिँ राज्यका विभिन्न निकायहरूले चाहे संघीय सरकार प्रदेश सरकार या स्थानीय सरकारहरूले चाहिँ र त्यसको सँगसँगै अहिले के छ भनेदेखि हामीले यो अलिकता फिलोथ्रोपिक भन्छौँ नि अलि विभिन्न किसिमको अरू गतिविधि गर्ने संस्थाहरू यो कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटीहरू जुन हामी भन्छौँ ती सबै ब्याङ्कर्सहरू होस् यो औद्योगिक घरानाहरू जसले पानी भूमिगत पानी थाल्छ तिनीहरूले पनि अब चाहिँ अनिवार्य रूपमा चाहिँ म्यान्डेट चाहिँ ग्राउन्ड वाटर रिचार्ज गर्नुपर्नेको चाहिँ परिस्थिति. त्यसै गरी हाम्रो अरू निर्माणहरू जसरी सडक बनाउँदाखेरि सडकका पानीहरूलाई पनि जल गर्ने, त्यसै गरी हाम्रो वन क्षेत्रमा चाहिँ एक समुदायको पनि एक पोखरीको पनि नीति पारित भएको छ. तर हाम्रा नीतिहरू भए पनि हाम्रो केही निर्माणहरू पनि जुन किसिम वैज्ञानिक किसिमले हुनुपर्छ त्यसमा चाहिँ अझै पनि अभाव देखिएको छ. तर यो चाहिँ धेरै ठुलो ध्यान आकर्षणको राज्यको विषय भएको छ.
हाल नेपालका नदी नाला र स्रोतबाट वार्षिक रूपमा 225 अर्ब घनमिटर पानी बग्ने गरेको एउटा प्रतिवेदनले देखाएको छ. सरकारी प्रतिवेदनले प्रयोग भएको 10% पानी मध्ये 80% सिंचाईका लागि र बाँकी बिजुली उत्पादन, खानेपानी र सरसफाईमा प्रयोग भएको सरकारी तथ्याङ्कले देखाएको छ. यहाँ त खानेपानीको विज्ञ व्यक्तित्व पनि हुनुहुन्छ, या त भनौं पानी सम्बन्धी अध्ययन गर्दै आउनु भएको एउटा अध्येता पनि हुनुहुन्छ. पानीको बहुउपयोग गर्न सकिन्छ, जस्तो जलविद्युतको पानीलाई सिंचाई तथा अन्य सरसफाईको प्रयोजनमा प्रयोग गर्न सकिने भयो. पानीको उचित व्यवस्थापन कसरी गर्न सकिन्छ? हामीले भएको जम्मा जम्मी 10% पानीलाई मात्र उपयोगमा ल्याएका छौं, जबकि हामी पानीबाटै समृद्धिको पनि कुरा गरिरहेका छौं. ऊर्जा जलस्रोतलाई आधार बनाएर ऊर्जाका कुराहरूबाट हामीले देशको समृद्धिको आधार पनि खोजिरहेको सन्दर्भमा अब कसरी अगाडि बढ्नुपर्छ? अति नै छोटकरीमा जाउँ.
पहिले त के हो भने हाम्रो पानी चाहिँ वाटर टावर अफ एसिया हो कि, हामीले आफ्नो लागि मात्र हो कि हाम्रो आफ्नो छिमेकी मुलुकलाई पनि हामीले पानी दिनुपर्छ. त्यसैले दुई देश बिचमा पानी कति हामी दिने, कति छोड्ने र कति पानी संरक्षण गर्ने बारेमा चाहिँ हाम्रो दुई देश बिचमा, नेपाल र भारतको बिचमा र अझै बङ्गलादेशलाई साथ लिएर त्यो बारेमा छलफल गर्ने एउटा आवश्यकता छ. त्यसै गरी हाम्रो यो रिभर बेसिनहरूलाई चाहिँ उपयोग गर्ने बारेमा पनि अभि प्रारम्भिक छलफल कुराहरू चाहिँ अध्ययनहरू भइरहेछ. तर यसलाई कार्यान्वयन गर्ने स्टेजतिर चाहिँ हामीले अझै पनि विस्तृत जुन हामी भन्छौँ नि प्लानिङ योजना र आगामी दिनमा यसको कार्यान्वयन गर्नको लागि चाहिँ स्रोतको व्यवस्थापन गर्नु चाहिँ हाम्रो लागि ठुलो चुनौती छ. र त्यतातिर सबैतिरको ध्यान चाहिँ आकर्षण हुनुपर्छ भनेर मैले भन्न चाहन्छु.
खास गरी पहाड़ी र हिमाली क्षेत्रमा सिंचाईका लागि, खानेपानीका लागि र सरसफाईका लागि पानीको अभाव हुँदै आएको छ. वर्षमा आउने पानीको भेललाई अथवा आकाशबाट आउने पानीलाई भण्डारण गर्न नसक्दा सुखयामा सिंचाई तथा अन्य प्रयोजनमा पानीको अभाव हुने गरेको पनि छ. पानीको वैकल्पिक व्यवस्थापनतर्फ पनि सोच्नुपर्ने र त्यसतर्फ पनि सरकारले नीति, कार्यक्रम, योजना र बजेट तय गर्नुपर्ने हो कि के लाग्छ यहाँलाई?
होइन, पहिले त पानीको के हो भने मैले अघि नै भने तिनटै क्षेत्र जुन हिमाल पहाड तराईको लागि चाहिँ जसरी तपाईँले पहाडमा ग्राउन्ड वाटरको गर्न सक्नुहुन्न, त्यहाँ मूल नै नदी नाला खोल्छहरूमै चाहिँ हाम्रो वाटर सेड म्यानेजमेन्ट गरेर पानी संरक्षण गर्नुपर्ने हुन्छ. त्यसैले हाम्रा जुन यो भौगोलिक विविधतालाई हेरेर चाहिँ उपयुक्त प्रविधिको प्रयोग गरी हामीले चाहिँ पानीको चाहिँ के भन्छ यो पानीको सङ्कलन, पानीको संरक्षण र पानीको चाहिँ मल्टिपर्पज युज भन्छ एउटा पानीलाई, फेरि जस्तो जलस्रोतको पानी सिँचाइमा, सिँचाइको पानी खाने पानीलाई, र फेरि पानीलाई चाहिँ भनौँ प्रदूषित पानीलाई प्रशोधन गरेर फेरि सिँचाइहरूको लागि विभिन्न प्रयोग. त्यसैले मल्टिपल युज अफ द वाटर, पानीको बहुप्रयोगको बारेमा चाहिँ अहिले प्रविधिहरू विकसित भएका छन्, त्यसलाई चाहिँ उपयोग गर्नेतिर चाहिँ मैले फेरि अन्तमा जोड दिन चाहन्छु. यसलाई चाहिने जुन किसिमको अनुसन्धान र प्रविधि र नवप्रवर्धनको लागि चाहिँ जबसम्म हामी चाहिँ बजेटहरूको स्रोतहरूको व्यवस्थापन गर्दैनौँ तबसम्म हामी चाहिँ केही कुरोहरू बनाए पनि यो साल हामी बनाउँछौँ, अर्को साल बारीले सबै लगेर स्वतर पार्छ. त्यसैले हामीले विज्ञानमा आधारित जुन किसिमले हामी अब यो रेनफलमा आएको प्याटर्नमा चेन्जहरू छ, हाम्रो जुन निर्माण भौतिक निर्माणहरू गर्दाखेरि माटोको लेदो ल्याएर यसले चाहिँ ल्याउने जुन बारीहरू छ त्यसैले यसलाई सेडिमेन्टेसन हुनु धेरै कुरो छ यसको विज्ञानका, त्यो बारेमा चाहिँ अलि विस्तृत र बेसिन वाइज चाहिँ छलफल हुन र त्यो अनुसारको चाहिँ कार्यक्रम र स्रोतको व्यवस्थापन हुनु चाहिँ जरुरी छ.
यो 15 योजनाको समाप्तिमा स्वच्छ खाने पानीमा 27% जनसंख्याको पहुँच रहेको तथ्याङ्कले देखाएको छ। अहिले आधारभूत खाने पानीको अवस्थालाई हेर्ने हो भने मैले यसअघि पनि भनिसके र मन्त्रीज्यूले पनि हिजो राष्ट्रिय सभामा सम्बोधन गर्ने क्रममा यो कुरालाई उल्लेख गर्नु भएको थियो। 97% जनसंख्यामा आधारभूत खाने पानीको पहुँच छ भनेर पानीको धनी देश भएर पनि स्वच्छ खाने पानीको पहुँचमा आम नागरिक पहुँच पुग्न नसक्नुलाई कसको कमजोरीका रूपमा हेर्न सकिन्छ? केही दिन अगाडि मन्त्रीज्यूले राष्ट्रिय सभामा सम्बोधन गर्नुभएको थियो खानेपानीको विषयमा, हिजो नभइकन हामीले समग्रमा यो खानेपानीको अथवा स्वच्छ खानेपानीको पहुँचलाई कसरी हेर्न सकिन्छ जबकि पानी धेरै भएर पनि नागरिकले प्रयोग गर्न नपाउनुमा कसको कमजोरी हो?
अब यसको लागि अब कमजोरी भन्दा फेरि अब मैले चाहिँ के भन्छु भने यसलाई चाहिँ जुन किसिमको यसलाई ध्यान दिनु पर्थ्यो नि, यसलाई गम्भीरताका साथ यसको चाहिँ पानीको बहुआयामिक प्रभाव भन्छु भने, किनभने स्कुलमा पानी हो भने शिक्षामा प्रभाव पर्छ, स्वच्छ पानी हो भने स्वास्थ्यमा प्रभाव पार्छ, हो कि पानीको सदुपयोग भयो भने हाम्रो कृषिमा चाहिँ प्रभाव पार्छ। यो बारेमा हाम्रो चाहिँ राजनीतिज्ञहरूमा चाहिँ एउटा यो वैज्ञानिक किसिमको बुझाइ विकसित नभएको एउटा कुरो हो भनेदेखि हामीले चाहिँ सधैँ चाहिँ हामी जलस्रोतको धनी हो तर केही गर्नतिर नलाग्ने, त्यसैले हामी जब एउटा त भ्रम के छ भने जलस्रोतको जो शोधन त्यो भ्रमबाट हामी मुक्त हुनु पर्यो, यस्तो गलत पढाइहरू पढ्नु भएन। हामी अहिले त आगामी दिनमा यदि जलस्रोतको व्यवस्थापनमा राम्ररी गम्भीरतापूर्वक र वैज्ञानिक किसिमले गर्यो भने आगामी दिनमा झन् बढी हामी चाहिँ पानीको तनावमा बस्छौँ, पानीको अभावमा बस्छौँ। यो कुरोलाई चाहिँ आज यसपालिको चाहिँ किन हाम्रो ग्लेसियर्सहरू जुन किसिमले पग्लिरहेछ त्यसको लागि यसमा व्यवस्थापन गरिएन भनेदेखि, किनभने पानी चाहिँ तिनटै रूपमा हुन्छ, यो सलिडमा हुन्छ, लिक्विडमा हुन्छ र बाष्प रूपमा हुन्छ, त्यसैले तपाईँले जुन ठाउँमा पानी जुन रूपमा छ त्यसलाई प्रयोग र त्यसलाई संरक्षण गर्नको बारेमा चाहिँ सबैको ध्यान चाहिँ आकर्षित हुनुपर्छ भन्ने लाग्छ।
हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौं। अब बढ्दो शहरीकरण, असन्तुलित विकास, प्रदूषण, अव्यवस्थित बसोबासले गर्दा पानीका स्रोतमाथि दबाव बढ्दै गएको भन्ने कुराहरू पनि रहेका छन्। यसमाथि विश्वव्यापी जलवायु परिवर्तनका कुराहरू पनि रहेका छन्। अन्तमा पानीको स्रोत जोगाई राख्न के गर्नु पर्ला, एक वाक्यांशमा भनिदिनुहोस् न।
एक वाक्यांश भन्दाखेरि के हो भने वाटर इज लाइफ, पानी नै जीवन हो, त्यसैले सबैजना मिलेर चाहिँ पानीको स्रोत संरक्षण, पानीको न्यायोचित वितरण र पानीको चाहिँ सदुपयोगको बारेमा चाहिँ हामी चाहिँ पानी सम्बन्धी शिक्षा लिन पनि जरुरी छ, किनभने पानी सम्बन्धी विज्ञान, पानी सम्बन्धी प्रविधि, पानी सम्बन्धी अन्य ज्ञानहरूको आवश्यकता छ। त्यतातिर चाहिँ सबैजना चाहिँ हामी लाग्यौँ भन्ने पनि चाहिँ मैले अनुरोध गर्न चाहन्छु।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
ल, यहाँहरूलाई पनि श्रोताहरूलाई पनि सबैलाई विश्व पानी दिवसको उपलक्ष्यको हार्दिक मंगलमय शुभकामना सबै।
आजको अन्तरसंवादमा हामीले नेपालमा पानीको अवस्था, पानीको उपयोगिता र व्यवस्थापनका सन्दर्भमा केन्द्रित भएर पानी सम्बन्धी अध्ययन गर्दै आउनुभएका व्यक्तित्व खानेपानी इन्जिनियर गणेश शाहसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।